अपनी जेब ही से जाती है। जन्नत में माल अल्लाह का होगा और बंदे को इसके इस्तेमाल की खुली इजाज़त होगी, ना किसी चीज़ के ज़खीरे ख़त्म हो जाने का ख़तरा होगा, ना बाद में बिल पेश होने का कोई सवाल। अल्लाह अपने फजल से इनको जहन्नम के अज़ाब से बचा देगा। इस आयत में दो बातें काबिल तवज्जो हैं। एक ये कि जन्नत की नेमतों का जिक्र करने के बाद जहन्नम से बचाए जाने का जिक्र ख़ास तौर पर अलग फरमाया गया है। हालांकि किसी शख्स का जन्नत में पहुंच जाना इस अमर को मुल्तजिम है कि वो जहन्नुम में जाने से बच गया। इसकी वजह ये है कि फर्मा बरदारी के इनाम की कदर इंसान को पूरी तरह उसी वक्त महसूस हो सकती है जबकि इसके सामने ये बात भी होगी हो कि नाफरमानी करने वाले कहाँ पहुँचे हैं और वो किस बुरे अंजाम से बच गया है। दूसरी काबिल तवज्जो बात इसमें यह है कि अल्लाह ताला इन लोगों को जहन्नुम से बचने और जन्नत में पहुंचने को अपने फजल का नतीजा करार दे रहा है। इससे इंसान को इस हकीकत पर मतनबे करना मकसूद है कि ये कामयाबी किसी शख्स को नसीब नहीं हो सकती जब तक कि अल्लाह का फजल शामिल हाल ना हो। अगरचे आदमी को इनाम उसके अपने हुस्न अमल ही पर मिलेगा, लेकिन अव्वल तो हुस्न अमल ही की तौफीक आदमी को अल्लाह के फजल के बगैर कैसे नसीब हो सकती है। फिर जो बेहतर से बेहतर अमल भी आदमी से बन आ सकता है वो कभी कामिल और अकमल नहीं हो सकता, जिसके मुतालिक दावे से कहा जा सके कि इसमें नुक्स का कोई पहलू नहीं है। ये अल्लाह ही का फजल है कि वो बंदे की कमजोरियों और उसके अमल की खामियों को नज़रअंदाज करके उसकी खिदमात को कबूल फरमा ले और उसे इनाम से सरफराज फरमाए, वरना बारीक बीनी के साथ हिसाब करने पर वो उतर आए तो किसी की ये हिम्मत है कि अपनी क़ुव्वत बाजू से जन्नत जीत लेने का दावा कर सके। यही बात है जो हदीस में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मनकूल हुई है। आपने फरमाया, अमल करो और अपनी हद इस्तेताद तक ज़्यादा से ज़्यादा ठीक काम करने की कोशिश करो, मगर ये जान लो कि किसी शख्स को महज उसका अमल ही जन्नत में ना दाखिल कर देगा। लोगों ने अर्ज़ किया, या रसूल अल्लाह, क्या आपका अमल भी? फरमाया, हाँ, मैं भी महज अपने अमल के जोर से जन्नत में ना पहुंच जाऊंगा, इल्ला ये कि मुझे मेरा रब अपनी रहमत से ढांक ले। बिस्मिल्लाहिर्रहमानिर्रहीम। यकीनन जिन लोगों ने कह दिया कि अल्लाह ही हमारा रब है फिर उस पर जम गए, उनके लिए ना कोई खौफ है और ना वो गमगीन होंगे। ऐसे सब लोग जन्नत में जाने वाले हैं जहां वो हमेशा रहेंगे अपने उन आमाल के बदले जो वो दुनिया में करते रहे हैं। सूरह अल-अहकाफ आयत 13-14। बिस्मिल्लाहिर्रहमानिर्रहीम। ईमान लाने वालों और नेक अमल करने वालों को अल्लाह उन जन्नतों में दाखिल करेगा जिनके नीचे नहरें बहती हैं। सूरह मोहम्मद आयत 12। बिस्मिल्लाहिर्रहमानिर्रहीम। परहेजगारों के लिए जिस जन्नत का वादा किया गया है उसकी शान तो यह है कि इसमें नहरें बह रही होंगी, निथरे हुए पानी की नहरें बह रही होंगी, ऐसे दूध की जिसके मज़े में ज़रा फ़र्क ना आया होगा नहरें बह रही होंगी, ऐसे शराब की जो पीने वालों के लिए लजीज होगी नहरें बह रही होंगी साफ शफाफ शहद की, उसमें उनके लिए हर तरह के फल होंगे और उनके रब की तरफ से बख्शिश। सूरह मोहम्मद आयत 15। तशरी असल अल्फाज है माइन गैर आसिन। आसिन उस पानी को कहते हैं जिसका मज़ा और रंग बदला हुआ हो या जिसमें किसी तरह की بو پیدا ہو گئی ہو. دنیا میں دریاؤں اور نہروں کے پانی عموماً گدلے ہوتے ہیں, ان کے ساتھ ریت مٹی اور بسا اوقات طرح طرح کی نباتات کے مل جانے سے ان کا رنگ اور مزہ بدل جاتا ہے, اور کچھ نہ کچھ بو بھی ان میں اب پائی جاتی ہے. اسی لیے جنت کے دریاؤں اور نہروں کے پانی کی یہ تعریف بیان کی گئی ہے کہ وہ غیر آسن ہوگا, یعنی وہ خالص صاف ستھرا پانی ہوگا, کسی قسم کی آمیزش اس میں نہ ہوگی. حدیث مرفوع میں اس کی تشریح یہ آئی ہے کہ وہ جانوروں کے تھنوں سے نکلا ہوا دودھ نہ ہوگا, یعنی اللہ تعالیٰ یہ دودھ چشموں کی شکل میں زمین سے نکالے گا اور نہروں کی شکل میں اسے بہا دے گا. ایسا نہ ہوگا کہ جانوروں کے تھنوں سے اس کو نچوڑا جائے اور پھر جنت کی نہروں میں ڈال دیا جائے. اس قدرتی دودھ کی تعریف میں بیان کیا گیا ہے کہ اس کے مزے میں ذرا فرق نہ آیا ہوگا, یعنی اس کے اندر وہ ذرا سی بسان بھی نہ ہوگی جو جانور کے تھن سے نکلے ہوئے ہر دودھ میں ہوتی ہے. حدیث مرفوع میں اس کی تشریح یہ آئی ہے کہ اس شراب کو انسانوں نے اپنے قدموں سے روند کر نہ نچوڑا ہوگا, یعنی وہ دنیا کی شرابوں کی طرح پھلوں کو سڑا کر اور قدموں سے روند کر کشید کی ہوئی نہ ہوگی, بلکہ اللہ تعالیٰ اسے بھی چشموں کی شکل میں پیدا کرے گا اور نہروں کی شکل میں بہا دے گا. پھر اس کی تعریف یہ بیان کی گئی ہے کہ وہ پینے والوں کے لیے لذیذ ہوگی, یعنی دنیا کی شرابوں کی طرح وہ تلخ اور بودار نہ ہوگی, جسے کوئی بڑے سے بڑا شراب کا رسیہ بھی کچھ نہ کچھ منہ بنائے بغیر نہیں پی سکتا. لیکن جنت کی شراب نشہ آور نہ ہوگی, بلکہ محض لذت اور سرور بخشنے والی ہوگی. حدیث مرفوع میں اس کی تشریح یہ آئی ہے کہ وہ مکھیوں کے پیٹ سے نکلا ہوا شہد نہ ہوگا, یعنی وہ چشموں سے نکلے گا اور نہروں میں بہے گا. اسی لیے اس کے اندر موم اور چھتے کے ٹکڑے اور مری ہوئی مکھیوں کی ٹانگیں ملی ہوئی نہ ہوں گی, بلکہ وہ خالص شہد ہوگا. بسم اللہ الرحمن الرحیم. تاکہ مومن مردوں اور عورتوں کو ہمیشہ رہنے کے لیے ایسی جنتوں میں داخل فرمائے جن کے نیچے نہریں بہ رہی ہوں گی, اور ان کی برائیاں ان سے دور کر دے. ان کے نزدیک یہ بڑی کامیابی ہے. سورہ فتح آیت 5. تشریح, یعنی بشری کمزوریوں کی بنا پر جو کچھ بھی قصور ان سے سرزد ہو گئے ہوں انہیں معاف کر دے. جنت میں داخل کرنے سے پہلے ان قصوروں کے ہر اثر سے ان کو پاک کر دے, اور جنت میں وہ اس طرح داخل ہوں کہ کوئی داغ ان کے دامن پر نہ ہو جس کی وجہ سے وہ وہاں شرمندہ ہو. بسم اللہ الرحمن الرحیم. جو کوئی اللہ اور اس کے رسول کی اطاعت کرے گا اللہ اسے ان جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی. سورہ فتح جز آیت 17. بسم اللہ الرحمن الرحیم. اور جنت متقین کے قریب لے آئی جائے گی, کچھ بھی دور نہ ہوگی. ارشاد ہوگا, یہ ہے وہ چیز جس کا تم سے وعدہ کیا جاتا تھا ہر اس شخص کے لیے جو بہت رجوع کرنے والا اور بڑی نگہداشت کرنے والا تھا, جو بے دیکھے رحمان سے ڈرتا تھا, اور جو دل گرویدہ لیے ہوئے آیا ہے. داخل ہو جاؤ جنت میں سلامتی کے ساتھ. وہ دن حیات ابدی کا دن ہوگا, وہاں ان کے لیے وہ سب کچھ ہوگا جو وہ چاہیں گے, اور ہمارے پاس اس سے زیادہ بھی بہت کچھ ان کے لیے ہے. سورہ خاف آیت 31-35. تشریح, ان آیات میں اللہ تعالیٰ نے وہ صفات بتا دی ہیں جن کی بنا پر کوئی شخص جنت کا مستحق ہوتا ہے, اور وہ ہیں: نمبر 1 تقویٰ,